नमस्कार, म श्रीधर पौडेल
अनि म सजिता हमाल।
रेडियो कार्यक्रम शरणार्थी सन्देश सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुन्छ। भूटानी शरणार्थीको कथा व्यथा समेटिएको यो कार्यक्रम उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको हो। कार्यक्रममा हामी भूटानी शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको साथमा शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौ। आजको अङ्क भूटानी शरणार्थीलाई दिँदै आएको सहायता सामग्री वितरणमा भएको ढिलाइको सन्दर्भमा केन्द्रित छ। महिनौदेखि सहायता सामग्री नपाएका शरणार्थीले भोगेको पीड़ाको चर्चा गर्छौ।
खाना तेल नपाएको नि एक महिना हो, सब्जी नपाएको त अब झनै दुई महिना भइसक्यो, बाँस नपाएको नि पाँच महिना जस्तो लाग्छ। अब नदेखे हो कि अब
सामान्य वितरण नभएर एउटा समस्या छ भने बाँडिएका सामान पनि कम गुणस्तरका भएको शरणार्थीको गुनासो छ।
हामीलाई पहिले राम्रै दिइन्थ्यो, अब बिस्तारै बिस्तारै आएर सबै गुणस्तर हिँड्नै पाएछौँ। अहिले प्राय खाना नमिल्ने नै पाइन्छ भनौँ।
भुटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यसअघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
दुई महिना अघि कुहिएको फर्सी दिएको विरोधमा तरकारी बहिष्कार गरेका भूटानी शरणार्थीले अहिलेसम्म तरकारी पाएका छैनन्। शरणार्थीलाई दिएको फर्सीमा किरा परेको भेटेपछि शरणार्थीले राम्रो चीज नपाएसम्म नलिने भन्दै बहिष्कार गरेका हुन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्च आयोगको रेखदेखमा लुथरन विश्व महासंघले शरणार्थीलाई तरकारी बाँड्दै आएको छ। शरणार्थीलाई वितरण हुँदै आएको सहायता सामग्रीको खसखदो गुणस्तरका बारेमा हामी केही बेरमा चर्चा गर्नेछौं। गैर भूटानीलाई नक्कली विवरण खड़ा गरेर शरणार्थी बनाइदिने लोभ देखाउँदै रकम असुली गरेको अभियोगमा पक्राउ परेकी झापा दमककी अजिता पौडेललाई झापा अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ। दमक 13 अजिता पौडेललाई साउन 30 गते प्रहरीले पक्रेको थियो। दुई सन्तानकी आमा पौडेल अन्तर्राष्ट्रिय आप्रवासी संगठन आयुएममा कार्यरत सन्तोष गौतमकी श्रीमती भए पनि पौडेल दम्पतिले दुई वर्ष अघि नै सम्बन्ध विच्छेद गरेको प्रमाण पेश गरेका छन्। तर उनीहरू बस्दै आएका थिए। अजिताले दमकका व्यापारी कृष्ण कटुवालको बैंक खाता मार्फत लाखौं रकम संकलन गरेको प्रहरीले जनाएको छ। खुदनाबारी शरणार्थी शिविरका बाल बालिकालाई बाल अधिकारका बारेमा जानकारी दिइएको छ। गएको शनिबार र आइतबार अभिमुखीकरण कक्षा चलाएर उनीहरूलाई जानकारी दिइएको हो। कक्षामा 30 बाल बालिका सहभागी थिए। यस्तै खुदनाबारी शरणार्थी शिविरको युवा मैत्री केन्द्रले शरणार्थीलाई एचआईभी र यसको रोकथामका बारेमा जानकारी गराएको छ। भूटानी शरणार्थी पुनर्वासको कथामा आधारित चलचित्र निर्माण शुरू भएको छ। अमेरिका पुनर्वास भएका भूटानीको पहलमा शुरू भएको भूल्ने पो हो कि नामक चलचित्रको शूटिङ अमेरिकाको जर्जियामा शुरू भएको छ। जीवनज्योति इन्टरटेनमेन्टको ब्यानर र अनिश थापाको निर्देशनमा बन्न लागेको चलचित्रमा अनिश थापा, सन् 2005 मिस टिन नेपालको उपाधि जितेकी प्रियंका कार्की, टंक नेउपाने, सोमु थापा, शिलासा थापा लगायतका नेपाली र भूटानी कलाकारले अभिनय गर्नेछन्। चलचित्रमा महेश खड्काको संगीत र हिम ग्याप टाँसीको कोरियोग्राफी, विनोद मगरको द्वन्द, प्रकाश पुरीको संवाद र शेखर डुंगेलको गीत रहेको छ। चलचित्रको निर्माण नियन्त्रकमा मणिकुमार मगर हुनुहुन्छ भने चलचित्रको निर्माण टेक सार्कीले गर्नुभएको हो। अब भूटानसँग सम्बन्धित एउटा खबर। गएको आइतबार भएको भूकम्पमा परी भूटानमा एक महिलाको ज्यान गएको छ। छुखा जिल्लाकी 43 वर्षीय एक महिलाको ज्यान गएको भए पनि ती महिलाको नाम भने नखुलेको भूटानी अनलाइनहरूले जनाएका छन्। अन्य 9 जना गम्भीर घाइते भएका छन्। यसै गरी भूकम्पले 18 जिल्लामा असर गरेको छ। सबैभन्दा धेरै पारोमा 1491 घरमा क्षति पुर्याएको छ। क्षतिको पूरा विवरण भने आइसकेको छैन। भारतको सिक्किममा केन्द्रबिन्दु भई भएको 6.8 रेक्टर स्केलको भूकम्पले नेपाल, भारत, भूटान र तिब्बतमा क्षति पुर्याएको छ। भूकम्पका कारण नेपालमा 6, भारतमा 68 र तिब्बतमा 7 जनाले ज्यान गुमाएका छन्। सयौं घाइते भएका छन्। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अङ्कमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि भूटानी शरणार्थीलाई दिइँदै आएको सहायता सामग्री वितरणमा भएको ढिलाइको सन्दर्भमा चर्चा गरौं। हरेक शरणार्थीलाई दुई हप्ताको एक पटक 5 किलो 600 ग्राम चामल, 560 ग्राम दाल, 280 ग्राम चना, 350 ग्राम तेल, 280 ग्राम चिनी, 105 ग्राम नुन र 490 ग्राम पोसिलो पिठो दिइन्छ। हप्तामा एकपटक हरेक शरणार्थीलाई 300 ग्राम सब्जी, एक परिवारलाई महिनाको एक बोरा कोइला र कोइला सल्काउन महिनाको एक घनु बाँस दिइन्छ। तर खानेतेल, जैविक कोइला सल्काउने बाँस र सब्जी शरणार्थीले महिनौदेखि पाएका छैनन्। यसले चाडबाडको मुखमा मर्का परेको शरणार्थीको गुनासो छ। पाउँदै आएको सहायता सामग्री बिना जानकारी नपाउनुलाई शरणार्थीले सहायता संस्थाहरूको व्यवस्था पनि भनेका छन्। सहायता सामग्री नपाउँदा शरणार्थीले भोगेको पीड़ा बुझ्न साथी सावित्रा ढुङ्गाना यतिखेर शरणार्थी शिविरमै हुनुहुन्छ।
अहिले म टिमै शरणार्थी शिविरको महिला मञ्चको कार्यालय छेउमा आइपुगेको छु। एकजना शरणार्थी महिला के पर्यो यहाँको नाम थर?
मेरो नाम सन्चिमा राई, सेक्टर A3 हट नम्बर 68।
तपाईँहरूले पाउनुपर्ने राहत जस्तै चामल, तेल, कोइला, बाँस समयमै पाइरहनु भएको छ?
चामल चाहिँ हामीले समयमै पाइरहेको छौँ। अब कोइलाको कुरा गर्दा अब कोही बेला महिना बितिसक्दा मात्रै दिन्छ, दुई तिन महिना भइसक्यो होला बाँस त नआएको। अनि पहिला चाहिँ महिनै बेसी दिन्थ्यो त्यो कोइला सल्काउनुको लागि। खाना तेल पनि अब अस्ति चाहिँ हामीलाई 15-15 अब दिइरहेको थियो, अहिले दुई महिना दुई पाली भयो नदिएको। त्यसमा चाहिँ हामीलाई किनेर खानु परिरहेछ आफ्नो अब परिवारमा। कतिको त अब साँचेर राखेको नि खाइरहेको होला होइन, कतिलाई चाहिँ अब धेरै नै यसले समस्या बढिरहेको छ। कति परिवारमा होइन असहाय व्यक्ति त्यस्तै अब अपाङ्गहरू छ, त्यहाँनिर हामीले समस्याहरू देखेको छौँ।
अर्को एकजना शरणार्थी महिला।
मेरो नाम चाहिँ बिरमित पर्यो, हट नम्बर 3 सेक्टर C2।
तपाईँहरूले पाउने चामल, बाँस, कोइला अनि तेल समयमा पाउनुहुन्छ, पाइरहनु भएको छ?
अहिले तेलहरू चाहिँ पाएको छैन समयमा, अहिले दुई हप्ता भयो होला। अनि कोइलाहरू चाहिँ पाउँदैछ, अनि बाँस पनि दुई महिना कोही बेला दिँदैन, धेरै धेरै समयमा चाहिँ दिन्छ।
अहिले म टिमाई शरणार्थी शिविरको व्यवस्थापन समितिको कार्यालयमा आइपुगेको छु। एकजना शरणार्थी हुनुहुन्छ।
म भानु कडरिया, डिप्युटी सेक्रेटरीको रूपमा पनि काम गर्छु।
तपाईँहरूले यो पाउनुपर्ने राहत समयमा पाउनुहुन्छ?
खासै उनीहरूको सेड्युल अनुसार र हामीले पनि पाउने जुन एउटा सेड्युल छ, सिस्टम छ, त्यो सिस्टम अनुसार हामीले प्रायः जसो पाउँछौँ। तर बेला बेला चाहिँ ल्याप्स भएको अवस्था छ, पाइँदैन हामीले भनेको समयमा।
के चाहिँ समयमा पाइन्छ?
चामल चाहिँ प्रायः जसो त्यस्तो अभाव त्यसरी खड्किएको छैन, प्रायः टाइमै दिने गरिन्छ। तर जस्तै अब यहाँनिर तेलको कुरा गरौँ, अहिले पनि अब यहाँ तेलको चाहिँ एउटा बर्निङ इस्यु भइरहेको छ, तेल आउँदैन। चामलकै कुरा गर्ने हो भने आउँछ चामल, 12% चाहिँ त्यहाँनिर कनिका हुन्छ भन्ने कुरा हुन्छ। तर 8 महिनाको 22 तारिकको दिन हामीले त्यो चामललाई यहाँनिर चाहिँ अलिकति चामल ल्याएर चाहिँ यहाँनिर CMC अफिसभित्रै मैले त्यो छानेर क्यालकुलेसन गरेको थिएँ, जहाँ 12% भनेकोमा 21.42% चाहिँ कनिका पाइयो। बाँस चाहिँ अब 2010 पनि जनवरीमा बाँस ल्याप्स भयो, फेब्रुअरीको बाँस पनि ल्याप्स भयो, अनि मार्चदेखि मात्र एक घन्टा बाँस दियो। तर जनवरी र फेब्रुअरीको चाहिँ खोइ त त्यो हामीले कुरा पनि राख्यौँ त्यति बेलै पनि। अब त्यो चाहिँ त्यस्तै हो, अब यो ल्याप्स नै भएको भन्ने कुरा पाइएन। अब यसपालिको पनि जनवरीमा हामीले बाँस पाएनौँ, अहिले फेब्रुअरी मार्चदेखि पनि हामीले बाँसै पाइरहेछौँ। तर एक महिना मन्थली पाउनुपर्ने इग्निसनको बाँस, त्यो बाँस चाहिँ हामीले कोही बेला 1.5 महिनामा, कोही बेला 2 महिनामा पाउँछौँ, कोही बेला कोही कोही बेला त महिनामा पाउँदैन पनि। किन भन्दा बाँसको अभाव छ भन्ने गरिन्छ होइन। यता कोइलाको कुरा गर्ने हो भने कोइला आउँछ, तर कोइला चाहिँ ढुट्टो पिठो आउँछ। अनि किन यसरी धुलो आयो भन्दाखेरि चाहिँ त्यही हो, ट्रान्सपोर्टेसनले गर्दाखेरि चाहिँ अब लामो ट्राभलिङले गर्दाखेरि चाहिँ यो समस्या आएको भन्ने गरिन्छ होइन। हामीले त त्यो मान्नै पर्छ, एक्सेप्ट त गर्नै पर्छ, तर आउँदाखेरि चाहिँ राम्रो आओस् अनि टाइममा आओस् भन्ने हाम्रो कुरा हो।
भनेपछि चामलदेखि बाहेक अरू कुरा चाहिँ समयमा पाइँदैन?
एकपल्ट सामान आयो अनि त्यो कुरालाई हामीले नेग्लेक्ट गऱ्यौँ, यो चाहिँ हामी चाहँदैनौँ, यो चाहिँ ठिक छैन, क्वालिटी छैन भनेर इग्नोर गऱ्यौँ भने त्यसको भोलिपल्ट सामान आउला भन्नु पर्दैन। त्यो चाहिँ हप्ता 10 दिन पछाडि आउनु पनि सक्छ, नआउनु पनि सक्छ।
सहायता संस्थाबाट शरणार्थीले पाउनुपर्ने राहत समयमा पाइरहेका छन् कि छैनन्, एकैछिन हामीले टिमै शरणार्थी शिविरका केही शरणार्थीका कुरा सुन्यौं। अब हामी अर्को शरणार्थी शिविरका शरणार्थीका कुरा सुन्न बिर्तामोड र दमक हुँदै एकैछिन बेलडाङ्गी शरणार्थी शिविरतिर लागौं। अहिले म बेलडाङ्गी 2 शरणार्थी शिविरमा आइपुगेको छु। एकजना शरणार्थी।
मेरो पिआर पोखरेल, G3-11।
तपाईँहरूले पाउनुपर्ने राहत नियमित पाइरहनु भएको छ कि छैन?
त्यसमा खासै भन्नुपर्छ भने बाँसै कुरो गर्ने हो भने कोइलाको जुन हामीलाई कोइला सल्काउने बाँस 2 महिनामा 1 घन्टा दिन्थ्यो होइन, त्यो अहिलेसम्म हामीलाई 2 महिना 2 टिपको बाँस दियो, 4 महिनाको भनौँ होइन। त्यहाँदेखि यता भनेको अहिले बाँस नभएको कारणले गर्दाखेरि हामीले दिन सकेका छैनौँ भनेर दिएको छैन। त्यहाँदेखि यता अहिले 9 महिना भयो बाँस दिएको छैन।
के थोक चाहिँ समयमा पाउनुहुन्छ अनि के चाहिँ समयमा पाउनुहुन्न?
अब तेल भनेको कुरो कुनै कारणवशले गर्दाखेरि आउन नसकेर 2 साइकल तेल चाहिँ आउँदैन भन्ने कुरो गरे हो WFEले भनेको चाहिँ, जुन अब उता कलकत्ताबाट आउनुपर्ने सामान बाहिर देशबाट आउनुपर्ने हो, त्यो आइपुग्न सकेन। उहाँहरूको भनाइ चाहिँ के थियो भने जस्तै अब 2 साइकल हेर्नुपर्छ, 1 साइकल चाहिँ निश्चय हो आउँदैन भन्ने कुरो थियो। भने अब यो चाहिँ आउँछ भन्ने हामीलाई आश थियो तर अहिलेसम्म आएको छैन।
अर्को एकजना शरणार्थी महिला
लिलामा बुझे बेडाइन्टु A4 छापो नम्बर 8
सहायता संस्थाले दिने सहायता समयमा पाइरहनु भएको छ।
खानाखेल नपाएको नि 1 महिना भयो, सब्जी नपाएको त अब त्यस्तो झनै 2 महिना भइसक्यो, बाँस नपाएको नि 5 महिना जस्तो भयो। अब नदेखे हो कि अब के हो केही बुझिँदैन।
हामीले टिमाई शरणार्थी शिविर र बेलडाङ्गी शरणार्थी शिविरका केही शरणार्थीका कुरा सुन्यौं। अब एकैछिन दमक र पथरी हुँदै शनिश्चरे शरणार्थी शिविरतिर लागौं। अहिले म शनिश्चरे शरणार्थी शिविरमा आइपुगेको छु। एकजना शरणार्थी
दलवाई छेत्री A4 वार्ड नम्बर 37
सहायता संस्थाबाट पाउनुपर्ने चामल, तेल, कोइला, बाँस समयमै पाइरहनु भएको छ।
अलिक ढिलढिलै पनि हुन्छ, कोही बेला ढिलो दियो भने नि ए आज दिँदैन ठिकै छ अब अर्को हप्ता भन्ने नि अब त्यस्तो नै छ। नि
अरू के थोक पाउनु भएको छैन?
तेल दिएको छैन, अरू बाँस भयो 1 महिना भयो भनौँ न तेल नदिएको।
अनि कसरी छाकटारिरहनु भएको छ त?
काम गरो किनो खाए त्यही त भने नदेछ।
सहायता सामग्री समयमा नपाएर हैरानी हुनु त छँदैछ, पाइएका सामग्री पनि गुणस्तरहीन हुँदा शरणार्थी दिक्क छन्। अर्काले दिएको भरमा जीवन चलाइरहेका शरणार्थीलाई दिइने सामग्रीको गुणस्तरमा किन हेलचेक्राई भएको होला त? साथी गोपाल गर्दौला शरणार्थीले पाएको सामग्रीको घट्दो गुणस्तर तथा सम्बन्धित निकायको धारणा बुझ्न शरणार्थी शिविरमै हुनुहुन्छ।
बेलडाङ्गी 2 शरणार्थी शिविर व्यवस्थापन समितिको कार्यालयको ठिक उत्तरपट्टि म आइपुग्दा यहाँ चामल धमाधम वितरणको काम भइरहेको रहेछ। त्यही बीचमा रहनु भएको एकजना दाई
मेरो नारद नेरौला बेलनागी 2 A4 23 आएर हामी बस्दैछौँ।
सब्जी कस्तो पाइन्छ यहाँ?
थाक त अब जसरी पनि नुनसँग खाएर भए पनि टार्नै परेको छ। फर्सी कुहिएको आएको कारणले गर्दाखेरि त्यो अलिकति अस्वीकार भएको हो। त्यो खाना पनि सक्ने कन्डिसनको हुनु पर्यो नि, त्यो अलिकति त्यो खाना नसक्ने भएपछि अनि त्यही भएर अब नपाएको लगभग 2 महिनै हुन आँट्यो।
शरणार्थीले पाइरहेको सहायता सामग्री कतिको गुणस्तरीय छ त? यही विषयमा कुराकानी अगाडि बढाउन अब म शनिश्चरी शरणार्थी शिविरतर्फ लाग्दैछु। शनिश्चरी शरणार्थी शिविर बेलडाङ्गीबाट दमक हुँदै 17 किलोमिटर पश्चिममा रहेको छ।
हजुर, मेरो नन्दराम छेत्री, शनिश्चरी क्याम्प सेक्टर A451 यहाँ बसोबासो।
सहायता सामग्री कस्तो छ? चामल कस्तो आउँछ?
अलिक कमिका सरी क्वालिटी नभएको भनौँ न, ढुङ्गा माटोहरू सरी भएको आउँछ कोही कोही बेला। अब कोही बेला त अब त्यो तरकारी भनेको अब ल्याएर बाँड्छन्, बाँडेर त्यो एक छाकदेखि दोस्रो छाक खाउँला भन्नु पर्दैन। त्यो हरेक किसिमको त्यो केमिकलहरू लगाएर त्यो फलाको फुलाको फर्सीहरू त्यो खेसरी मुसुरी के भन्छन् अनि हो त्यो के कुन कुन दाल चाहिँ त्यो मिसाउँदा त्यो खाँदाखेरि चाहिँ बेरी हुने, हातबाट पोल्ने के हो भने भन्छन्, अब कुन कसरी चिन्नु, त्यो चिल्लो चिप्लो खालको दानाहरू त्यो मिसकट हुँदो रहेछ। कोही कोही बेला चाहिँ राम्रो राम्रै पनि आउँछ, त्यो देखौटीको लागि होला। अब नखाएर पनि भएको छैन, खाएर प्राण त बचाउनै परेको छ, प्राण टेकाउनु लागि त्यस्तै अनि खानी पर्यो।
शनिश्चरेपछि अहिले चाहिँ म टिमाई शरणार्थी शिविर आइपुगेको छु।
फुलमाया गुरुङ सेक्टर A3 हट नम्बर 43
खानाको लागि भनेर दिने गरेको जुन सब्जी छ नि त्यो कस्तो छ?
फर्सी दिन्थ्यो, त्यो पनि त्यो खानै नपर्ने सबै आधी सर कुही गएको, त्यो पनि दिन छोड्यो। पहिला त सबै कुरो दिन्थ्यो, लसुन प्याज हर्दीसम्म दिन्थ्यो, खोर्सानी आलु दिन्थ्यो, त्यो सबै घटाउँदै लगेर अहिले चाहिँ फर्सी मात्रै फर्सी दिन्छ, दिनै छोड्यो अहिले 2 महिना जति भयो। अदुवा दिन्छ बेला बेला महिना महिनामा होला, त्यो पनि दिनु छोड्यो। सब्जीहरूको लागि नि अब समस्यै छ, पाए पनि कुही गएको पाउँछ अनि त्यो त्यसै घरमा लगेर फ्यालिन्छ। पाउँदा पनि अलि राम्रो खाले सब्जी दिए त हुन्थ्यो, आलुहरू दिनुभए चाहिँ हुन्थ्यो।
मेरो नाम लोकनाथ फेगुरेल, म टिमआई B3 हट नम्बर 53 बस्छु।
खाद्य सहायताको रूपमा जे जे सामग्री तपाईँहरूलाई दिइन्छ नि यहाँ जुन संस्थाहरूबाट त्यो कस्तो छ?
अब सिजन अनुसारको पाउँछौँ तर गुणस्तर चाहिँ छैन भनौँ न। अब बन्दाकोपी आयो भने प्रायः कुहिएको आउँछ, अब फर्सी पाइयो भने कुहिएकै पाइन्छ होइन, अनि अब पहिले हामीलाई खोर्सानी पनि दिन्थ्यो त्यो काटियो भने त पाइएन। अब अदुवा लगभग महिना दिनमा एकचोटि पाइन्छ, त्यही पनि प्रायः बिग्रेकै हुन्छ। अब ल्याएर दिएको नदिएकै एउटै छ, हामीलाई पहिले राम्रै दिइन्थ्यो, अब बिस्तारै आएर सबै गुणस्तर हिँड्नै पाएछौँ। अहिले प्रायः खाना नमिल्ने नै पाइन्छ भनौँ तरकारीको उसमा चाहिँ, अब फर्सी पायो भने बिग्रेको हुन्छ, त्यो खानै पर्दैन। 80% बिग्रेको आउँछ तरकारी सबैमा।
मैले यसअघि बेलनागी र शनिश्चरी शरणार्थी शिविरका केही शरणार्थीसँग पनि कुरा गरेको थिएँ। यस्तो कम गुणस्तरको सहायता सामग्री पाउँदा आफूलाई कस्तो अनुभव हुन्छ?
स्ट्याटस नै भनौँ न, अब हामी चाहिँ अब नराम्रै उसमा बसेकै रहेछौँ जस्तो लाग्छ। अब तरकारी यस्तो आउँदा चाहिँ अब कहिले काहीँ इस्कुस लिएर आइन्छ, इस्कुस यस्तो
कलिलो आउँछ त काट्दा पनि त्यसलाई उयो आउने जस्तो चोपै आउने जस्तो कहिले तास नै नमिल्ने त्यस्तो पनि आउँछ. अब त्यो पनि बाध्य छौँ हामी खानालाई होइन.
तपाईँले गुणस्तरको कुरा त गर्नुभयो, अलिक खान लायकको पाइँदैन भन्ने कुरा त यहाँले गर्नुभयो. मलाई झट्ट सम्झना आयो, यो जुन विभिन्न सागसब्जीहरू दिइन्थ्यो नि पहिले पहिले खोर्सानी प्याज अदुवा समेत दिने गरेको हामी सुन्थ्यौँ, अहिले चाहिँ के छ स्थिति?
सागसब्जी भन्नुपर्दा हामीलाई पहिले भनेको खोर्सानी पनि दिइन्थ्यो, आलु अदुवा प्याजसम्म दिएको हो हामीलाई हप्तामा एकचोटि दिएको. त्यो त टाइमिङ त ठिकै छ, हप्तामै पाउँछौँ, तर अब घटेको छ भनौँ न, कि आलु पाइयो कि फर्सी पाइयो. अब अदुवा त महिनामा एकचोटि दुई पाना पाउँछु, मेरो त अब तिनजना परिवार छ, एउटा सानो पाना आउँछ, त्यही पनि प्रायः बिग्रेको पर्छ, त्यो आधी फ्याँक्नुपर्छ.
शरणार्थी समाजमा प्रशस्त गुनासो रहेको छ कि खाद्य सहायताको रूपमा पाइने सामग्रीको गुणस्तर एकदमै खस्किएको छ. म अब यो सेरोफेरोमा कुराकानी गर्न एउटा सहायता संस्थाका अधिकारीलाई भेट्न दमकतर्फ लाग्दैछु. दमकमा भुटानी शरणार्थीको सहायताका लागि काम गर्ने विभिन्न संघ संस्थाहरू छन्. म अहिले तिनै मध्येको एउटा लुथरन विश्व महासंघको भुटानी शरणार्थी सहायता परियोजनाका व्यवस्थापक गंगाधर चौधरी भएठाउँ आइपुगेको छु. शरणार्थीले पाउने सहायता सामग्रीको सन्दर्भमा उठेका गुनासोहरूका बारेमा उहाँ के भन्नुहुँदो रहेछ त?
यस्ता गुनासोहरू त हामीले लिइरहेको छौँ, बुझिरहेको छौँ. क्याम्प सचिवज्यूहरूले नै आफ्नो प्रतिवेदनमा लेख्नु भएको छ कि बारम्बार यो फर्सी खुवाएको हुनाले यसरी उनीहरूले फर्सीलाई नकार यो फर्सी चाहिँ हामीले पाँचौ पटक खुवाएका रहेछौँ, जसले गर्दाखेरि उहाँहरू वाक्क भएर यो फर्सी लिन नमानेको हुन्. यसमा प्रमाण सहित हामीसित सबै डकुमेन्टहरू छन्.
एउटा अन्तर्राष्ट्रिय संस्थाको अधिकारी हुनुहुन्छ तपाईँ, अलिकति पनि गुणस्तरहीन चिज शरणार्थी जस्तो संवेदनशील समुदायले खानुपर्ने पर्यो बाध्यतापूर्वक खानु भनेको त भुटानी शरणार्थी हेर्ने यत्रो सहायता संस्थाहरूका लागि पनि चुनौतीकै कुरा हुन सक्ला नि होइन त?
क्वालिटी हेर्दाखेरि चाहिँ शरणार्थीहरू आफै पनि बसेर कस्तो किसिमका क्वालिटी छ भन्ने कुरा उहाँहरूले आफैले हेर्नुहुन्छ, र यदि नराम्रो क्वालिटी छ भनेदेखि त्यहाँ मुचुल्का उठाएर चाहिँ सब्जी राम्रो छैन हामी यसलाई फर्काउँछौ भनेर चाहिँ उहाँहरूले लेखेर दिनु पर्ने हुन्छ. तर क्याम्पमा सब्जी जाँदाखेरि कसैले वास्तै नगर्दै क्याम्पका साथीहरूलाई चाहिँ ल सब्जी लिनुहोस् तपाईँहरूको लागि आएको भनेर बोलाउनु पर्ने लेखेर चाहिँ उहाँहरूले दिन मान्नुहुन्न. यो एउटा समस्या भएको छ. यदि गुणस्तरहीन छ भनेदेखि त प्रमाण छ नि, त्यहाँनिर त्यो सब्जी नमुना लिएर त्यहाँ धेरै अन्तर्राष्ट्रिय एजेन्सीका मान्छेहरू त्यहाँ हुनुहुन्छ, उहाँहरूले चाहिँ यो गुणस्तरहीन हो हामी खाँदैनौ भनेर त्यसरी फर्काएको भए बेस हुन्थ्यो. यदि गुणस्तरहीन सब्जी हो साँच्चैको कुहिएको रहेछ यो खुवाउनु हुन्न भन्ने यदि आएको भने हामी त सप्लायरलाई त कारवाही गरिहाल्छौँ.
यसअघि त्यसरी फर्काइएका उदाहरणहरू पनि त होला नि?
अहिले भर्खर मात्र फर्काइए हो, यो अघि पनि एकचोटि चाहिँ बन्दा सप्लाई गर्दाखेरि त्यस्तो किसिमका कुराहरू आयो.
एउटा अर्को जिज्ञासा, जस्तो समयमै आपूर्ति नहुने अथवा ढिलो हुने जुन कुरा छ नि, जस्तो अहिले नै पनि डेढ महिनादेखि तेल आइरहेको रहेन रहेछ खाने तेल. सब्जी त दुई महिनादेखि शरणार्थीहरूले बेलनागीमा फर्सी लिनौ भनेर लिनै छोडेका पनि रहेछन्. यी खालका समस्याले त शरणार्थी र सहायता संस्था बीच नै समस्या ल्याउन सक्ला नि
होइन? अब कस्तो हुन्छ नि, हामीले एक वर्षको सेड्युल गरेको हुन्छौँ कि यो महिनामा यो खाने, त्यसमा पनि चारवटा अप्सनहरू हुन्छन्. अब हामीले एक पक्ष ढङ्गले पनि सोचेर हुँदैन. वास्तवमा अहिलेको परिवर्तित समयलाई हेर्दा प्रचुर मात्रामा तरकारी बजारमा पाइँदैन, र त्यसको आधारमा सप्लायरले खोजेको छ. हामीले बारम्बार सप्लायरलाई चाहिँ ताकेता गरेको छौँ कि तुरन्त लिएर खुवाऊ भनेर, उसले प्रयास गर्दा गर्दै पनि नसकेको अवस्था देखिन्छ. हामी मार्केट सर्वे पनि गयौँ, जुन मात्रामा चाहिने हो त्यति मात्रामा चाहिँ कुनै पनि सब्जी भेटिने गाह्रो, र एउटा निर्कल के गर्यो भने आलु मात्र भेटिने रहेछ, त्यो पनि इन्डियाबाट आएको आलु. हामीले यति पनि जानकारी के लियो भनेदेखि त्यो जति तरकारी आपूर्ति हुन्छ पहाड़बाट तराईतिर, त्यो स्थानीय उपभोक्ताले नै त्यसलाई चाहिँ कन्ज्युम गर्ने रहेछ. त्यसले गर्दाखेरि पनि अप्ठ्यारो अर्को सिर्जना भयो.
खानेतेल नपाइरहेको कुरा चाहिँ कस्तो हो त यो?
यस बारेमा त्यति हामीलाई जानकारीमा आएको छैन. हामी भनेको लुथरनले के गर्छ भनेदेखि डब्ल्युएफपीले जुन सप्लाई गरिदिन्छ त्यो सप्लाई गरेको चाहिँ वितरण मात्र गर्ने हो. यो चाहिँ डब्ल्युएफपीसँगकै सरकारको विषय भयो, किन आएन खाने तेल भन्ने कुरा चाहिँ हामीले डब्ल्युएफपीसँग सोद्धाखेरि राम्रो हुन्छ कि जस्तो लाग्छ.
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क.
तपाईँ अहिले उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देश सुन्दै हुनुहुन्छ. भुटानी शरणार्थी समस्या र समाधानका उपायबारे केन्द्रित कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट सुन्दै हुनुहुन्छ. यसका साथै पूर्वाञ्चलका एफएम मेची ट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि कार्यक्रम एकसाथ प्रसारण भइरहेको छ. आज हामीले भूटानी शरणार्थीलाई दिइँदै आएको सहायता सामग्री वितरणमा भएको ढिलाई र गुणस्तरहीन सामग्री वितरण भएको शरणार्थीको गुनासोका बारेमा चर्चा गर्यौं। अब भूटान र शरणार्थी हुनुपर्नाको कारण तथा भूटानको त्यतिखेरको जीवनशैलीबारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
शनिश्वरी शरणार्थी शिविरमा भेटिनु भएको एकजना बुढो हजुरबा, यहाँको शुभ नाम
भन्नुहोला।
कति वर्षको हुनुभयो?
अहिले 70 पुग्यो।
सेक्टर छाप्रो नम्बर कति हो यहाँ तपाईँको?
यठिरी हो, घर नम्बर 46 हो।
कतिजनाको छ तपाईँको परिवार यहाँ?
अहिले परिवार अहिले जम्मा 5 जनामा 3 जनामा 2 जनामा छ अहिले।
को को हुनुहुन्छ?
कान्छी छोरी र बाबु मात्रै, छोरा 2 भाइ एउटा छोरी।
भुटानमा तपाईँको कहाँ थियो ठाउँ ठेगाना?
ठेगाना हाम्रो तोरीबारी हो, सर्वाङ डिभिजन हो।
कस्तो थियो सर्वाङको तोरीबारी भन्ने ठाउँ?
राम्रै थियो भनौँ न, धान खेती थिएन, हाम्रो भर्खर नौतन जमिन थियो, अलैँचीहरू थिएन, नौतन ठाउँ पाएको थियो हामीले।
अन्न के उब्जिन्थ्यो त्यहाँ?
अन्न चाहिँ हाम्रो खालि कोदो मकै मात्रै हुन्थ्यो, अलिक नौतन ठाउँ कि, धान खेती थिएन।
त्यहाँ कहाँबाट आउनु भएको थियो त्यहाँ तोरीबारीमा चाहिँ?
सरङबाट आएको, सरङबाट गएको, उहाँ गएको थियो। अगाडि चिराङ हो, चिराङ लाइम डाँडा कि, पछि सरङ झऱ्यौँ, सरङ दिया त्यहाँनिर उहाँ तोरीबारी जमिन पाएको।
तपाईँको ठाउँदेखि स्कुल अस्पताल बजारहरू कति टाढा थिए?
बजार त होइन, ऊ त पुलिस क्याम्प नजिकै छ, स्कुल पनि नजिकै छ, भुरमा पर्छ, अस्पताल पनि उहीँ गेलमै जान्थ्यो हामी, टाढै छ। अब यति बेला त 5 रुपियाँ लान्थ्यो, अहिले त लाग्छ नि 10 रुपियाँ लाग्छ है, कति लाग्छ, गेलमा जानुपर्छ।
गाडी कुद्थ्यो त्यहाँ?
गाडी कुद्छ नि, पुलिसियामै छ नि त।
त्यस्तो ठाउँ नि के कस्तो कारणले छोडेर हिँड्नु पर्यो हजुरबा?
सकेन बस्नुलाई, नसकेपछि त अब हिँड्नु पर्यो नि त, अब के गर्नु, अब छैन, यता उता अब छैन, हामी बस्नु नसके त के गर्नु, अब उताको आउँछ उताको आउँछ, लै के गर्छ भन्छ, उता गर्छ, अब कुटुम मार्नु गर्छ, त्यसरी भएर हिँड्नु पर्यो नि, अब एउटा दुवटा घर बसेर नसकिने छ। अब हाम्रो घर त सबै गएर पिच्छे लास्टमा म हिँडेको।
छिमेकी कोही थिएनन्?
होइन, 2 घर थियो कि, एउटा कारपेट टाकटुकै गएको थियो, त्यति गर्दा पनि हिँड्नु पर्यो, अब के गर्नु।
कस्तो लाग्छ त्यो दिनहरू सम्झिँदा?
अब सम्झिन्छ नि, अब के गर्नु, अब त्यस्तो ठाउँ बस्नु पाइँदैन, जानु पाएर हुन्छ नि भने पनि।
त्यहाँ तपाईँको आफन्तहरू अझै छन् कि?
अब त्यहाँ त त्यो हाम्रो चौबारीमा त तोरीबारीमा त कोही छैन, उहाँ सर्वङ दाजु छ।
दाजुसँग भेट नभएको कति वर्ष भयो?
अहिले दाजुसँग नभेट्दा 20 वर्ष भइसक्यो। भाइ चाहिँ गेलम्बु छ, गेलम्बु अस्ति जेठमा भेट भएन, 1 साल भयो। अरू चाहिँ अब उभ जानु दिँदैन, पसिन्दा दिएपछि के गर्नु भएर उदय उनीहरू आउँदैन।
तपाईँलाई नि फर्केर आफ्नो जिन्दगी सम्झिँदा कस्तो लाग्छ?
लाग्छ नि, अब यहाँ त कस्तो भइसकेको छ, अब छोरछोरी एकतिर भयो, बाबु दुवटा 2 जना छ यहाँ, कान्छी छोरी मात्रै, अब त्यस्तो भइरहेको छ, अब के गर्नु त, अब त्यस्तै पार्यो, अब है अब भन्छ, यहाँ म त्यही छोड्नु नसकेको, न केही हुन्छ कि भनेर नि त, होइन सर,
भुटानै जाने इच्छाले बस्नु भएको,
न हुन्छ कि, त्यही हुँदैछ नि त, अब जस्तो भने आफ्नो ठाउँमा जानु पाए त हुन्छ भनेको नि त, अब के गर्नु त, अब त्यही अब जानु पाए त हुन्छ नि भने, अब के भन्नु, अघि हामी जन्म खाना थलाइ उता चिराङ लामडाँडा उहीँ जन्मेको हामी, अन्त त्यहाँनिर तल सरौँदो रे सरौँदो तोरीबारी जमिन पाएर त्यो बसेको, यस्तो भयो। अब
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भुटानीहरूको सिप, जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आजको कार्यक्रममा सहभागी प्रतिभावान शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं।
अहिले म खुदनाबारी शरणार्थी शिविरको व्यवस्थापन समितिको भवनभित्र आइपुगेको छु। एकजना शरणार्थी के पर्यो नाम थर?
मेरो बलाराम नेउपाने हो, सेक्टर C1 हट नम्बर 20।
कविता ठिक्क पार्नु भएको रहेछ, कति भयो लेख्न थाल्नु भएको चाहिँ?
लेख्न त म अगाडि पनि लेख्थेँ, तर अहिले चाहिँ अब त्यतिकै साथीहरू छताछुल्ला लेख्ने साथीहरू पनि अब कता कता गएकोले गर्दाखेरि त्यति लेखे, अगाडि लेख्न चाहिँ लेखेको हो, कतै कतै ठुटफुट कविताहरू निकालिन्थे, तर त्यतिखेर कथा पनि निक्लिन्थ्यो, कविता पनि निक्लिन्थ्यो, तर अहिले चाहिँ म बेला बेला चाहिँ लेख्छु। मेरो कविता यो छक्याउन सक्दैनौ भनेर लेखेको छु। तिमीले गाएका प्रत्येक अन्तरा, तिमीले रगटेका सारङ्गीको धुन, तिम्रो गलासँग मिलेको भन्दिन म, गुराँस हेरेका आँखाले कृत्रिम फूलको बासना छ भन्दिन म, मलाई छक्याउने मनसाय लिए पनि त्यो पुतली भमरालाई छक्याउन सक्दैनौ तिमीले, संसार हेरेका उनीहरूलाई। तिमीले डुम खेलेको आँगन, तिमीले खेलाएका भाँडाकुट्टी, ढिस्कना भत्किएर पुरिसकेको छ तिम्रो गलाको कालो कालो कोठीले, दुनियाँको नजर तिर्मिराइसकेको छ तिमीले तिम्रो कालो केशमा कृत्रिम रङ भरे पनि, नेपाली चस्माद्वारा हेर्ने पुर्खा आज तिम्रो सिरानीमा छन्, अरू कसैलाई छक्याए पनि आफ्नी आमालाई सक्दैनौ किनकि जन्म दिएकी उनीहरूले हुन्। थुन्सेले छोप्दा छोप्दै पनि डोकाले मन छोप्ने छोप्न खोज्ने तिम्रा साथीहरू तिम्रा आँखामा हेरेर आफ्नो केस मिलाउँदैछन्, गुलाब रोपेर सुनखरी खोज्ने तिम्रो मनका गमलाहरू भत्किसकेका छन्, अरूलाई छक्क्याए पनि आफ्नै मनलाई नछक्क्याऊ किनकि ती सबै चुकिसकेका छन्। यो खासमा चाहिँ जुन भुटानले अहिले डेमोक्रेसी दियो त्यो डेमोक्रेसी चाहिँ सोकल मात्रै थियो। यो डेमोक्रेसीलाई अब हाम्रो डेमोक्रेसी यसरी हुनु पर्थ्यो भनेर पहिले भन्ने लिडरहरू पनि उनीहरू पनि हिँडेको घरीमा भुटानले पनि मैले डेमोक्रेसी दिएँ भनेको घरीमा चाहिँ अब अरूलाई छक्क्याए पनि ती साँच्चा डेमोक्रेसी माग्ने मान्छेहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ मनले छक्क्याउन सक्दैनौ भनेर लेखेको कविता मात्र हो यो।
भनेपछि कवितामा बिम्बको प्रयोग गर्नुहुन्छ?
हजुर, अलि कोही बेला त्यसरी प्रयोग गरिन्छ।
अब अर्को के सुनाउनुहुन्छ?
परिवर्तनको सम्वाक तिमी आशाको केन्द्र नयाँ इच्छा बोकेको बिहानीको झुल्के घाम तिमी सबै बिलाउने मिलाउने शक्ति तिमीमा अर्धनग्न प्रखाल तिम्रो पर्खाईमा धरे मरे भएर अझै पर्खिरहेका छन् युवा तिमीलाई। तिम्रै रक्तकोषहरूले संसार रचेका छन् तिम्रै तनको तातो बाफले बैरी डराएको छ तिमी जस्तै युवाले कोरेको प्रत्येक गोरेटोमा प्रत्येक पाइलामा हाकिमले आफ्नो रबाब जमाएको छ त्यही तातो रातो आलो सिर्जनाले पर्खिरहेका छन् युवा तिमीलाई।
अब प्रतिक्रियाको पालो। यो स्तम्भमा आज भने शरणार्थी र स्थानीयको सम्बन्ध सुधार्न गठित सञ्जालका बारेमा विमति राख्ने बेलडाङ्गी दुई शरणार्थी शिविरका मुक्ति वाग्लेका कुरा सुनौ।
हाम्रा शरणार्थी दाजुभाइ र स्थानीय दाजुभाइहरू बीचमा छलफल भएर एउटा चाहिँ सञ्जाल बन्न आवश्यक देखिएर रेजिस्ट्रेसन गरेको रहेछ र त्यसमा हामी शरणार्थी क्याम्पबाट सातजना र स्थानीयवासीहरू जहाँ चाहिँ शरणार्थी प्रभावित क्षेत्र छ त्यहाँबाट सातजना भनेर चाहिँ त्यसरी राख्ने भन्ने एउटा सोच बनाएको रहेछ। गएको दुई साता अगाडि साधारण सभा बसेको थियो, त्यो सभामा चाहिँ हामीलाई पनि राखिएको थियो तर हामीले हाम्रो त्यहाँ बसिरहने आवश्यकता ठान्यौँ किनभने न त उम्मेदवारी दिन पायौँ न त हामीले चाहिँ मतदानै दिन पायौँ र त्यो सञ्जाल भनेको चाहिँ युनिसेयर एलडब्ल्युएफले एउटा सपोर्ट गरेर दुई पक्षलाई राखेर बनाइएको थियो तर हाम्रो चाहिँ एउटा उम्मेदवारी पनि नपाउने र एउटा चाहिँ त्यसमा चाहिँ मतदान पनि दिन नपाउने तर त्यस संस्थामा रहनुपर्ने भन्ने एउटा मान्यता आयो। त्यसो हुँदा चाहिँ हामीले त्यो कुरालाई मानेनौँ। सबै पक्षको मान्छे बसेर चाहिँ एउटा संस्था बनाइन्छ भनेदेखि दुई पक्षकै मान्छे बराबरी हिसाबमा चाहिँ त्यहाँ मतदान दिने त्यसमा क्यान्डिडेट बन्ने त्यो अधिकार रहनुपर्छ, हाम्रो मान्यता त्यो। यदि त्यसो हुँदैन भनेदेखि त्यो चाहिँ शरणार्थीका बेहितका लागि हुन्छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश पोस्टबक्स नम्बर 6469 काठमाडौँ अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.npमा इमेल पनि गर्न सक्नुहुन्छ अथवा झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
पर्सि शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ। पर्सि बस्नुहोला।
अवस्त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, सजिता हमाल अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि बिदा माग्छु। नमस्कार।